حضرت والا کو دیکھنا بھی بڑی سعادت ہے. اللہ تبارک و تعالیٰ مجھے اور آپ سب کو بھی حرمین شریفین کی زیارت نصیب فرمائے.
حفاظت ہوتی ہے تاکہ اگر کپڑا اوڑے ہوا سے काम करता है, इसीलिए कुर्ता लंबा पहनना चाहिए, ढीला डाला पहनना चाहिए। सुन्नत के करीब ये लिबास हमारे बुजुर्गों का जो तरीका है, अकरब इला सुन्ना है, सुन्नत के करीब तरीन, इसलिए हम इस लिबास को पहनते हैं कि ये लिबास सुन्नत के करीब तरीन लिबास है। टखना खुला हुआ हो अच्छी तरह, नाप टकी भी हो, और ऊपर से कुर्ता, ये घुटने की जो हड्डी है, आखिर हड्डी जहाँ से पिटली शुरू होती, यहाँ तक का कुर्ता हुजूर सल्लल्लाहु अलैहि वसल्लम हदीस में आता है पहना करते, इसलिए अब ये लंबा कुर्ता पहनते हैं, ढीला लिबास पहनते हैं। ढीला अगर चुस्त लिबास होता है तो उससे आजा, जिस्म के आजा जाहिर होने लगते हैं, ये शर्म हया के खिलाफ है। आजकल तो औरतें भी चुस्त लिबास पहनती हैं, जब मर्द को ढीला लिबास पहनना चाहिए तो औरत को और ज्यादा एहतमाम करना चाहिए ढीला डाला लिबास। इसलिए ये लिबास हम इसलिए ऐसा पहनते हैं। बाद लोगों को टोपी पे एतराज होता है कि आप ये टोपी क्यों लगाते हैं, सादा टोपी जैसे इन्होंने पहनी है ये क्यों नहीं लगाते है? तो ये भी बुजुर्गों की निशानी है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने भी ऐसी टोपी पहनी है, पांच कली वाली टोपी। हजरत अबू हुरैरा रजी अल्लाह तआला से एक रिवायत में, ये पांच कली वाली, पांच कोने हैं ना इसके, ये भी आप उस रिवायत से साबित है। इसलिए जो काम हम बुजुर्गों की नकल करते हैं, लेकिन उस नकल में ये राज है कि हम, हमारा गुमान यही है, अकरब इलल यकीन, कि जो काम हमारे मशायत करते हैं वो सुन्नत के मुताबिक, सुन्नत की लालच में, सुन्नत की नियत से करते हैं। ऐसी टोपी हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इस्तेमाल फरमाई है। इसी तरह हजरत अब्दुल्ला, हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह तआला ने भी ऊंची टोपी पहना करते थे, इस तरह की ऊंची, जिसको अरबी में बुरनुस कहते हैं, बुरनुस। आप सल्लल्लाहु अलैहि वसल्लम ने मुख्तलिफ किस्म की टोपियां इस्तेमाल फरमाई, उनमें एक ये भी बुरनुस, और आपने नीची टोपी कानों तक की वो भी पहनी है, और नीचे भी पहनी है, ऊपर भी पहनी है, हर तरह की टोपी इस्तेमाल फरमाई है। अलबत्ता काले रंग की टोपी को इस्तेमाल करने में जो है वो मुनासिब नहीं कहा गया उसको, इसलिए कि उसमें बाज़े लोग ये चाहते हैं कि हम टोपी पहने हुए नजर ना आए, ऐसा मालूम हो जैसे बाल बाल हैं, तो ये भी ठीक नहीं है। सफेद टोपी, सफेद लिबास हुजूर सल्लल्लाहु अलैहि वसल्लम को भी पसंद है, अल्लाह ताला को भी पसंद है सफेद लिबास। रंगीन लिबास पहनना ही जायज है, जबकि उससे मैला हो जाता है, बाज़ लोगों का काम मुशक्कत का होता है, बाहर का होता है, तो वो रंगीन लिबास भी पहन सकते हैं। लेकिन औरतों जैसा रंग, सुर्ख रंग पहनना, गुलाबी रंग पहनना, ऐसी ऐसे लिबास मर्द को जेब नहीं देते। मर्दों को मर्दाना वजाकता होनी चाहिए, औरतों की वजाकता औरतों की जैसे बनाना होनी चाहिए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने लानत फरमाई है औरतों की शबाहत इख्तियार करने से, और औरतों को मर्दों की शबाहत इख्तियार करने से लानत फरमाई। अल्लाह ताला सबकी हिफाजत फरमाए। चलिए मां,
सैयदी वसना जी,
हाफिज उमर नहीं,
मुर्शिदी मौलाई शेखुल अरब अलाजम आरिफ बिल्ला हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहेब रहमतुल्लाह अलैह का नाजिया कलाम आपके सामने पेश कर रहा हूं। सैयदी व सनदी मखदूम मुकर्रम आरिफ बिल्ला हजरत सूफी मुमताज अहमद साहब दामत बरकातहुम के हुक्म से کیونکہ حضرت والا حرمین شریفین کی زیارت کر کے تشریف لائے ہیں, اس مناسبت سے میں وہ ناقیہ کلام آپ کے سامنے پیش کر رہا ہوں جس کا عنوان ہے یہ صبح مدینہ یہ شام مدینہ. یہ صبح مدینہ یہ شام مدینہ, مبارک تجھے یہ قیام مدینہ. یہ صبح مدینہ یہ شام مدینہ, مبارک تجھے یہ قیام مدینہ.
سبحان
بلا جانے کیا
معنی سمجھ لیے, شعر کے معنی کیا معنی ہے اس کے؟ مطلب یہ ہے کہ جو مدینہ شریف کو جانے والا ہے اس سے خطاب ہے. آواز صاف آ رہی ہے, سمجھ میں آ رہی ہے؟ میرے پاس گونج تو نہیں ہے اس میں, وہاں آواز صاف ہے آواز؟ اچھا, تو وہاں جو مدینہ شریف جا رہا ہے حاضری کے لیے تو اس کے لیے اس سے کہا جا رہا ہے کہ بھلا جانے کیا جام و مینائے عالم تیرا کہ اے خوش حرام مدینہ, اے مدینہ جانے والے, اے مدینہ جانے والے تیرا کیف سارے عالم کے جو جام و مینہ یعنی نشے کی چیزیں ہیں سارے عالم کا نشہ بھی ایج ہے اس کے آگے. جو مدینہ جا رہا ہے اس کے دل کی جو کیفیت ہے کہ میں نبی پاک صلی اللہ علیہ وسلم کی زیارت کو جا رہا ہوں, بڑا بڑی بہت بڑی سعادت ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا ہے کہ جو میرے روزے پر حاضر ہوگا وہ ایسا ہی ہے جیسے اس نے میری زیارت کی. یہ اللہ تعالیٰ کا بہت بڑا انعام ہے کہ ہم وہ زمانہ تو نہیں پا سکتے نبی صلی اللہ علیہ وسلم کا, لیکن خدا تعالیٰ نے اپنی رحمت کا دروازہ بند نہیں فرمایا کہ جو بعد میں بھی میرے نبی کے پاس آئے گا وہ ایسا ہی ہے جیسے نبی کی حیات میں اس نے نبی کی زیارت. کتنا بڑا مقام ہے.
سبحان اللہ سبحان اللہ.
اور شارحین حدیث نے لکھا ہے کہ یہ نہ کہو کہ میں نبی کی قبر پر آیا بلکہ کہو کہ میں نے نبی صلی اللہ علیہ وسلم کی زیارت کی, نبی کی زیارت کی, کیونکہ تمام ائمہ کا دل اتفاق یہ فیصلہ ہے کہ نبی صلی اللہ علیہ وسلم اپنے روزے مبارک میں حیات حیات. اور آپ صلی اللہ علیہ وسلم نے خود فرمایا کہ مجھ پر درود بھیجا کرو کہ میں اس کو سنتا ہوں, جو وہاں پہنچ کے سلام کرتا ہے آپ صلی اللہ علیہ وسلم اس کا جواب فرماتے ہیں, اور جو یہاں سے درود و سلام بھیجتا ہے فرشتے آپ کو پہنچاتے ہیں. وہ آپ صلی اللہ علیہ وسلم اپنے روزے مبارک میں حیات. تو جب بھی جاؤ تو یہ نہ کہو کہ ہم قبر پہ حاضر ہوئے بلکہ یوں کہو کہ ہم نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے آپ کی زیارت کرنے کی. اور میرے شیخ رحمۃ اللہ علیہ نے فرمایا کہ جس جگہ پر نبی صلی اللہ علیہ وسلم کا جس میں اثر ہے وہ جگہ کعبہ شریف سے بھی افضل, لوح کرسی سے بھی افضل, عرش اعظم سے بھی افضل ہے. جس کو وہاں حاضری نصیب ہو اس تصور سے جائے کہ میں کس مقام پر جا رہا ہوں. اور حال یہ ہو گیا ہے وہی ہے کہ جو لوگ اولیاء اللہ کی صحبتوں میں نہیں رہتے وہ موبائلوں سے تصویریں کھینچ رہے ہیں, اپنی سیلفیاں بنا رہے ہیں, اپنے تصویریں بنا کر لوگوں کو بھیج, ہم ایسی جگہ آئے ہیں. اب یہ اللہ تعالیٰ بس معاف فرمائے, کیا کہیں, اللہ ہی کے علم میں ہے, لیکن ایسے اعمال سے بچنا چاہیے, اس سے تمام اعمال کے ضائع ہونے کا اندیشہ ہے. اب میں مولانا حنیف صاحب کے گھر جاؤں ان سے ملنے, और मैं इनके घर के नक्श निगार की तस्वीर बना रहा हूँ, इनसे तो मुझे कोई सरोकारी नहीं है। ये बैठे हैं कि मेरे पास आया है या घर के नक्श निगार देखने आया है, इनको कितनी तकलीफ होगी। तो नबी के दरबार में हाजिर हो या अल्लाह के घर में हाजिर हो, काबतुल्ला बैतुल्लाह की ज्यारत हो, और बजाय बैतुल्लाह के और उस घर वाले के, हम घर वाले के नक्श निगार और अपनी तस्वीरें, इसकी तस्वीरें, उसकी तस्वीरें बना रहे हैं, तो अल्लाह ताला की नाराजगी का खतरा है कि नहीं? खतरा है कि नहीं? इसलिए इस्तेजार ये हो, अपने गुनाहों का इस्तेजार हो कि, और जो बुजुर्गों ने आदाब लिखे हैं कि वहाँ इस तरह हाजिर हो और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर होने से पहले खूब इस्तिग़फ़ार और तौबा करें और अल्लाह का शुक्र अदा करें कि अल्लाह हम जैसे नालायकों को आपने किस दरबार की हाजिरी नसीब फरमाई अपनी रहमत से, और अपने गुनाहों का इंतजार करते हुए शर्मिंदगी के साथ, नदामत के साथ, कंधों को झुकाए हुए आजिज़ी के साथ उस दरबार में हाजिरी देनी चाहिए। अब सगियत का क्या हाल हो रहा है, वो इधर उधर देख रहे हैं, रोजे वाले की तो कोई परवाह नहीं, उससे कोई ताल्लुक नहीं, और इधर उधर जो है वो इन मशागल में पड़ गए। अल्लाह ताला माफ़ फरमाए। बहुत बड़ा दरबार है हमारे हजरत शेखुल हदीस शेखुल उलमा हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहिब, हजरत मौलाना शाह अब्दुल मतीन साहिब दामत बरकातों, जिनके साथ अल्हम्दुलिल्लाह हमें उम्र की शहादत नसीब हुई। शेख के साथ इस दरबार में हाजिरी का लुत्फ ही दूसरा है, उस मजे को कोई बयान नहीं कर सकते, उस कैफियत को कोई बयान नहीं कर सकते। तो अल्हम्दुलिल्लाह, तो हमारे हजरत डॉक्टर इकबाल का ये शेर बहुत पढ़ते हैं और फरमाते हैं कि ये एक शेर ही उनकी निजात का बाइस बन सकता है, जरिया बन सकता है, एक शेर। बाजे अशार उन्होंने और तरह के भी कहे हैं, लेकिन ज्यादातर अशार उनके अच्छे हैं। तो फरमाते हैं कि अदब गाहिश जेरे आसमा अज अर्श नाजुक कर, नफस गुम कर कमी आयत जुनेदो बायजीद ही जा। फरमाते हैं कि ये ऐसी अदब गाह है, ऐसी अदब की जगह है नबी का दरबार। देखो, हमारे हजरत रहमतुल्लाह अलैह ने एक हिकायत बयान की है, फरमाया कि औलिया अल्लाह को कभी तकलीफ न देना, उनको अजियत पहुंचाने से बहुत डरना चाहिए। यूं तो किसी मुसलमान को भी अजियत पहुंचाने से डरना चाहिए, इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि मोमिन को अजियत देना हराम। तो फरमाया कि औलिया अल्लाह को तकलीफ देने से और ज्यादा बचना चाहिए। अगर उनकी खिदमत नहीं कर सकते, अगर उनका अदब नहीं कर सकते, वो एक अलग बात, लेकिन जबान से, हाथ से उनको तकलीफ मत पहुंचा। फरमाया कि कुछ लोग कहीं सफर पे जा रहे थे, उनको नसीहत की गई कि भाई हाथी का गोश्त मत खाना, हाथी का गोश्त मत खाना। फकरो फाके के जमाने थे और खाने पीने का सामान महदूद होता था, सफर पे जाना आसान काम नहीं था। तो नसीहत फरमाई कि कुछ भी हो जाए हाथी का गोश्त मत खाना, कभी खाना पीने का सामान खत्म हो जाए तो ये ना हो कि तुम उसका गोश्त खा लो। वो चले मगर उनकी नसीहत को भूल गया। हुआ ये कि खाना खत्म हो गया और फाका पड़ने लगा, भूख से मजबूर होकर चंद लोगों ने हाथी का एक बच्चा वहां मिल गया, उनको उसका गोश्त खा लिया, काबू में आ गया। बच्चा भी बड़ा होता है लेकिन उसको काबू में करके उन्होंने काट पीट के खा लिया। तो जब खा लिया तो खा पी के सो गए। सोने के बाद वो हथनी जो है उसकी माँ, वो तलाश करती हुई आई, मेरे बच्चा कहाँ है। जब वो इन आदमियों के करीब आई तो उसने हर एक को सूंघा, तो जिसके मुंह से अपनी बच्चे की गोश्त की बू आई उसको, उसको पैरों से कुचल के रोक दिया। तो फरमाया कि अल्लाह वाले जो हैं ये भी अल्लाह के बड़े मकबूल लोग होते हैं। अल्लाह वाले अपना अपनी जात के लिए इंतकाम कभी नहीं लेते, अपनी जात के लिए अल्लाह वाले इंतकाम नहीं लेते। कोई तकलीफ लाख पहुंचा दे उसको दुआ ही देते हैं, उसे बदला नहीं लेते, क्योंकि फरमाया कि इंतकाम लेने वाला कभी अल्लाह का वली नहीं हो सकता, और अल्लाह का वली कभी इंतकाम नहीं ले सकता। अल्लाह के वली کبھی انتقام نہیں لے سکتا, اور انتقام لینے والا کبھی اللہ کا ولی نہیں بن سکتا. تو یہ اپنی ذات کے لیے انتقام نہیں لیتے. اس میں ایک قصہ اور شامل ہو گیا کہ حضرت نے فرمایا کہ یہ بھی ایک حکایت ہے کہ ایک بزرگ جا رہے تھے, راستے میں ان کی ایک شخص کی محبوبہ کے ٹھوکر لگ گئی, نظر کمزور تھی بیچاروں کی, زور کا زمانہ تھا, اس کو ٹھوکر یا ٹکر لگ گئی. تو اس کا عاشق جو ساتھ ساتھ چل رہا تھا, اس نے ایک تھپڑ جو ہے بزرگ کے لگا دیا اور کچھ کہہ بھی دیا, وہ خاموش ہو گئے چلے. اب کیا ہوا کہ اس شخص کا پیشاب بند ہو گیا, یہاں تک کہ تکلیف سے تڑپنے لگا, مرنے کے قریب ہو گیا, بہت پریشان ہوا. تو اس کی محبوبہ نے اس سے کہا کہ دیکھ, تو نے ایک بزرگ کو, ایک اللہ والے کو تکلیف پہنچائی, لگتا ہے کہ یہ انہوں نے بدعا کی ہے, تو اس سے انتقام لیا ہے, تو جا کے ان سے معافی مانگی. بات سمجھ میں آ گئی, پہنچا وہاں, تڑپتا ہوا, گھسٹتا ہوا پہنچ گیا, چارپائی پہ ڈال کر لوگوں اس کو لے آئے. تو کہا کہ حضرت آپ سے میں نے گستاخی کی, تکلیف پہنچائی, آپ معاف کر دیجیے اور اپنی بد دعا کو واپس لے لیجیے. انہوں نے فرمایا, بھائی میں نے تمہارے لیے کوئی بد دعا نہیں. کہا نہیں, دیکھے میرا یہ پیشاب بند ہو گیا ہے اور سب تکلیف میں ہوں, آپ اپنی بد دعا واپس لیں. کہا کہ میں نے کوئی بد دعا نہیں کی, خدا کی قسم تمہارے لیے میں نے بد دعا نہیں کی. کہا کہ کیا بات ہے؟ کہا بات یہ ہے کہ جو اللہ کا, جیسے ماں باپ کا کوئی چہیتا لاڈلا ہوتا ہے, تو بچے کو تکلیف پہنچتی ہے تو ماں باپ کو تکلیف پہنچتی ہے. جیسے تیری محبوبہ کو میں نے ٹھوکر ماری, مجھ سے ٹھوکر لگ گئی, تو تجھ کو تکلیف پہنچی. کہا ہاں, تو تو نے مجھ سے بدلہ لیا, تیری محبوبہ نے تو بدلہ نہیں لیا. اسی طرح اللہ والوں کو جو تکلیف پہنچاتا ہے, تو اللہ والے تو بدلہ نہیں لیتے, لیکن ان کا بھی کوئی ہے, ان کا چاہنے والا بھی کوئی ہے, وہ انتقام لیتا ہے. تو اس لیے اس نے ہاتھی کے بچے کو, جو ہے ہاتھی کے بچے کو کھانے والے لوگوں کو اس نے کچل دیا, سونگ سونگ ایک ایک کو جان سے مار دیا, کچل دیا, بھوسا بنا دیا, باقی کو اس نے ہاتھ نہیں لگایا. تو فرمایا اس طرح کسی اللہ والے کو تکلیف دینے سے بہت بچنا چاہیے. اعتراضات کرنا, ایسا کیوں, 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 اس پر تکلیف پہنچانا, بات اگر سمجھ میں نہ آئے, مناسبت نہ ہو, تو کوئی بات نہیں, دوسرے اللہ والے بہت ہیں. لیکن اعتراضات کرنا کہ ایسا کیوں, ایسا کی تکلیف پہنچانا, اس سے بہت بچنا چاہیے. تو بہرحال فرمایا کہ یہ ایسی ادبگار ہے, یعنی جب ولی کو تکلیف پہنچانا کتنا خطرناک جرم ہے, تو نبی صلی اللہ علیہ وسلم کی روح مبارک کو تکلیف پہنچے, یہ کتنی خطرناک بات ہے. کہ اللہ نے تجھے توفیق دی میرے دربار میں آنے کی, جہاں بڑے بڑوں کی, بادشاہوں کا پتا پانی ہو جاتا ہے, لرستے ہیں, اور ہم جو ہے موبائلوں میں لگے ہوئے ہیں. نعمت کی ناقدری, اتنی بڑی نعمت اللہ نے دی, تو جس طرح حاضری کا ادب ہے, اس طرح حاضر ہونا چاہیے. ہمارے حضرت نے ہاں ادب گاہی, یہی تو بتا رہا ہوں, اسی کی تشریح کر رہا ہوں کہ خدا تعالیٰ نے ایسی جگہ ہمیں پہنچایا ہے, جو ایسی نازک جگہ ہے, ایسی ادب گاہ ہے, کہ یہاں جنید بغدادی اور بایزید بستانی بڑے بڑے بزرگ, ان کا بھی پتا پانی ہو جاتا ہے. نفس گم کر دمی آیت یزید و جنید و بایزید, اس جگہ بڑے بڑے لوگوں کا پتا پانی ہو جاتا ہے, یہ ایسی ادب گاہ ہے. تو میں یہ عرض کر رہا تھا کہ اللہ تعالیٰ کے حق میں کوتاہی ہو جائے خدا نہ خواستہ, اللہ سے توبہ معافی مانگ لے, معاف کر دیتے ہیں, ویسے بھی معاف کر دیتے ہیں, لیکن اپنے نبی کے دربار میں جس طرح اپنے ولی کا وہ انتقام لیتے ہیں, تو اس سے بہت ڈرنا چاہیے کہ نبی کے دربار میں حاضر ہوں, یہاں جان بوجھ کر کوتاہی کرنا اور لاپرواہی کرنا, نعمت کی ناقدری کرنا, زور زور سے باتیں کرنا, ہو ہا کرنا. بعضے لوگوں کو دیکھا, بجائے صلوات و سلام کے آپس میں بات ہنستے ہنساتے چلے جا رہے ہیں, بڑی خطرناک بات ہے. تو فرمایا کہ یہ وہ ادب کا ہے. کیوں کہ بعد از خدا بزرگ تو ہی قصہ ہوتا سر, اللہ کے بعد عرش اعظم کا بھی وہ درجہ نہیں ہے, حاملین عرش جو فرشتے ہیں ان کا بھی درجہ نہیں ہے, لوح و قلم اور کرسی کا بھی درجہ نہیں ہے, اللہ تعالی کے بعد براہ راست اب نبی کا درجہ ہے. یہ وہ دربار ہے, इसलिए यहां खूब अदब के साथ और आजजी के साथ और अपने गुनाहों पर इस्तिगफार और तौबा के साथ जो हाजिरी देगा तो उसके कैद का आलम बयान किया है कि उसका क्या कैद होगा कि मैं नबी के दरबार में जा रहा हूं अल्लाह की महबूब तरीन हस्ती के दरबार में जा रहा हूं तो ऐ जाने वाले तेरे दिल का क्या आलम होगा कि सारे आलम के जामो मीना मिलकर भी तेरे कैफ और नशे का मुकाबला नहीं कर सकते। शेर को समझना भी तो चाहिए ना, मैं सुन के वाह वाह सुभान अल्लाह कर देना, अब मालूम नहीं क्या कहा, इसलिए जो दिल में अल्लाह ताला डाल देते हैं अपने बुजुर्गों की दुआओं से वो मैं बता देता हूँ। अब आइंदा सुनोगे तो याद रहेगा ना ये कि क्या कह रहे हैं।
बला जाने क्या जामो,
और ये में कैफियत उसी को मिलती है जो अल्लाह वालों की सोहबत में रहता है, सोहबत से कैफियत बनती है। किताबें लाख पढ़ लो, लाख किताबें पढ़ लो, वो बात नहीं बनेगी, कैफियत नहीं आएगी। अमल भी मुश्किल से नसीब होगा, लेकिन अगर कोई शख्स अमल भी कर ले लेकिन वो कैफियत उसको नसीब नहीं हो सकती, क्योंकि दिल से दिल में मुंतकिल होती है चीज, ये किताबों से मुंतकिल नहीं होती, दिल से दिल में मुंतकिल होती है। किताबों से कमियत मालूम होती है, चार रकात फर्ज है ईशा की, दो सुन्नत है, तीन वितर है, मालूम हो गया। इसी तरह फजर की दो रकात सुन्नत है, फजर की दो रकात फर्ज है, ये मालूम हो गया। कमियात मालूम हो जाती हैं, कैफियात किताबों से नहीं मिलती, कैफियात बुजुर्गों की सोबत में मुस्तकिलन मुसलसल आने जाने से मिलती है।
बला जाने क्या जामो में नाए आलम, तेरा कैफ खुश खरामे मदीना, मदीना 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 मदीना, बड़ा लुत्फ देता है नामे मदीना।
देखो दुनियावी आशिक होते हैं, कितने आशिक होते हैं, टेडी टेडी बन जाते हैं, अपनी महबूबा के लिए अजीब अजीब डिजाइन अख्तियार कर लेते हैं, अजीब अजीब तरह की हरकतें करते हैं, बंदरों जैसी हरकतें करते हैं, उनको कोई शर्म नहीं आती, उनको कोई उंगली भी नहीं उठाता कि भाई तू कैसी हरकतें कर रहा है, बंदर मालूम हो रहा है बिल्कुल, जरा वकार से रहो, वकार नहीं रहता उनको कोई नहीं कहता, हर वक्त जो है मजनू लैला 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 करता, फजाओं में लैला लिख रहा है, रेत की बालू जो समंदर की बालू है उस पर लैला लिख रहा है। अरे भाई क्या कर रहा है, अरे मैं अपनी महबूबा के नाम की मश्क कर रहा हूँ। अरे तो दीवाना है, दीवाना है, पागल है, सीधे उसको मजनू के। तो जब एक दुनियावी इश्क के लिए इंसान का यह हाल हो जाता है तो अल्लाह के इश्क में इंसान का क्या हो जाता है। हमारे हजरत शेखुल अरब वल अजम आरिफ बिल्ला हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहेब रहमतुल्लाह अलैह के शायर हजरत मौलाना शाह अब्दुल गनी साहब फूलपुरी रहमतुल्लाह अलैह का अल्लाह की मोहब्बत में ये हाल था कि कभी फिजाओं में अल्लाह का नाम लिख रहे हैं, कभी यूं अल्लाह का नाम लिख रहे हैं, कभी अल्लाह का नारा लगा रहे हैं अल्लाह जल्ला जलालहू, कभी रात को बेदार हुए तो ये शेर पढ़ते उठते हैं कि इश्तमत पैदा वो दिल भर ना फिगी, दर्द आलम ही चुनी दिल भर के दी, ये मेरा इश्क तो जाहिर है कि अपने मौला की मोहब्बत में मैं बेचैन हूँ, आँख खुली अल्लाह का नाम, आँख खुली फौरन वजू किया और अल्लाह के दरबार में हाजिर हो गए, तहज्जुद पढ़ रहे हैं रात रात भर इबादत, तहज्जुद फिर फजर, फिर फजर के बाद इशराक तक इबादत, इशराक के बाद फिर इबादत। हमारे शेख रहमतुल्लाह अलैह फरमाते थे कि 11-12 बजे तक मुसलसल तहज्जुद के बाद से हजरत इबादत किया करते थे, और फिर कहीं जोर के बाद कहीं खाना नाश्ता मिलता था। अपने शेख की मोहब्बत में हमारे शेख भी भूखे रहते थे क्योंकि हजरत नाश्ता नहीं करते थे, तो वो भी नाश्ता नहीं करते थे हमारे शेख, कि वो हजरत फरमाते थे मुझे शर्म आती थी कि मेरे शहर से नाश्ता न करे और मैं नाश्ता उड़ाऊ, वो भी मेरे शहर के घर से आया हूँ। घर से खाना आता था, जंगल में घर था उसका, घर से खाना आता था लेकिन नाश्ता नहीं आता था। तो हजरत को शर्म आती थी कि मेरी वजह से घर वाले खाना बना के भेजे, हजरत भी नाश्ता नहीं करते थे। पड़ाके की भूख लगती थी लेकिन ये मुजाहदा करते थे। तो इश्क में इंसान का यह हाल हो जाता है। अब कोई कहे कि क्या बस मदीना मदीना की आपने रट लगा रखी है, तो जिसको इश्क होगा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का तो रट न लगाएगा, नबी के शहर के नाम की रट न लगाएगा, नबी की गलियों को चूमेगा नहीं, है ना। मजनू अपनी लैला के इश्क में उसकी गलियों की दीवारों को चूमता था। हम अल्लाह के इश्क में अल्लाह के नबी की गलियों दीवारों को न चूमें, सर आंखों पर न रखें। हुजूर सल्लल्लाहु अलैहि वसल्लम जब मदीना में तशरीफ लाते थे तो अपनी चादर मुबारक को उतार देते थे, ऐसी मोहब्बत थी मदीना की, ताकि मदीने की हवाओं में जो मदीने का गुबार है वो मेरे जिस्म को लग जाए। तो हम क्यों ना नाम ले मदीना का। लिहाजा आप कम से कम इस शेर को 10 मरतबा पढ़िए। मौलाना हसन बेदार रहिए, आंख खोल के तवज्जो डालिए। एक तो आप गायब रहते हैं इतना, फिर आते हैं तो फिर आप आंख बंद करके तवज्जो डालते हैं, आंख खोल के तवज्जो डालिए, तभी ठीक है। नहीं ठीक है क्या बात है? अच्छा है, अल्लाह पाक से कहते हैं ठीक है। इस शेर को 10 बार पढ़िए कम से कम।
मदीना 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 मदीने की।
अरे अभी 10 बार कहाँ हुआ है?
मदीना
वाह भाई वाह।
मदीना 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 मदीना।
अरबी में, अरबी में जब ऐसे आदाद आते हैं हदीस शरीफ में 70 मरतबा 100 मरतबा, तो ये कसरत के लिए आते हैं, ये महदूद करने के लिए नहीं आते। हद नहीं होती कि बस 70 मरतबा के बाद बात खत्म, मुराद होती है कसरत। अब मैंने 10 मरतबा कह दिया क्योंकि अरबी में 3 मरतबा जब तक ना हो तो जमा कसीवा नहीं होता, है ना, और उर्दू में 1 से 2 हो जाए तो जमा कसीवा होता, इसलिए मैंने आदत कम इस्तेमाल किया उर्दू की रियायत से कि 10 मरतबा पढ़े। इससे मुराद कसरत है, यानी जितनी दफा चाहे पढ़े। चलिए आप 10 मरतबा पढ़ ली।
हजरत इससे मुझे हजरत वाला रहमतुल्लाह अलैह का की एक बात याद आई, बता दूं।
बताइए।
मैं हम गए थे हजरत वाला के सिफत में मजलिस में, तो वहाँ ये जो शायर नहीं थे ये यहाँ पर जो रहता है तो वो शेर पढ़ रहा था, अशार पढ़ रहे थे, तो वो एक मिसरा था वो मैं भूल गया, बहुत दिन तक मुझे याद रहा था। उस मिसरे पे जब आया वो पढ़ता रहा पढ़ता रहा, जब दूसरे मिसरा शुरू करना चाह रहा तो हजरत वाला के चूंकि वो वालिस के शिकार थे और जबान में लबना थी, तो उन्होंने फिर पाओ फिर पाओ फिर पढ़ा फिर पढ़ा, पढ़ते रहे यहाँ तक आधा घंटा वो पढ़ते रहे, फिर उसी पर कहा कि अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
देखिए
तो हजरत वाला भी वही जो है अंदाज हजरत वाला का है, अल्लाह ताला जो है कबूल फरमा ले।
मदीना 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 मदीना
مدینہ 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 بڑا جو تو دیتا ہے نام مدینہ 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 بڑا لطف دیتا ہے نام مدینہ 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 مدینے کی گلیوں میں ہر ایک قدم پر ہو مد نظر احترام مدینہ.
بعض لوگ وہاں جا کے جھگڑا کر دیتے ہیں, شکایت کرتے ہیں, یہاں یہ چیز ایسی ہے, یہاں یہ چیز ایسی ہے, یوں ہے یوں ہے, جھگڑا کر لیتے ہیں. بزرگوں کا مشاہدہ تجربہ ہے کہ جن لوگوں کا, اب شاید آپ میں سے کوئی حج پہ جانے والا ہو, اللہ تعالیٰ مقدر کرے, یا جو لوگ بھی حج پہ جانے کا ارادہ رکھتے ہوں, فرمایا بزرگوں نے کہ جس شخص کا جہاں پر جھگڑا ہو جاتا ہے وہ کہیں بھی چلے جائیں ہمیشہ ان کا جھگڑا ہی رکھے. بہت ڈرنا چاہیے ایسی مبارک اور مقدس جگہ جھگڑنا اور جھگڑنا اور شکایت کرنا, پھر نعمت کی ناقدری. یہ خدا تعالیٰ نے تو ہم کو اپنے گھر بلایا, ہم شکایتوں میں پڑھیں, یہاں ایسا ہے, فلاں نے ہمارے ساتھ انتظامی امور میں کبھی 19-20 ہو جاتا ہے, اس کو صبر کرنا چاہیے, شکر کرنا چاہیے کہ اللہ آپ کے راستے میں ہیں, آپ کے مہمان. جو چیز آ جائے سر, آپ تکلیف آ جائے سر, آپ کو پھر اللہ ہم اس قابل کہاں تھے. ہمارے حضرت فرماتے ہیں کہاں یہ میری قسمت, یہ طواف تیرے گھر کا, میں جاگتا ہوں یا رب یا خواب دیکھتا ہوں.
اللہ
اور فرمایا میری قسمت کہاں یہ طواف حرم, جس زمین پر چلے تھے نبی کے قدم, نبی کے قدم چلے تھے وہاں. ہمیں کتنی اللہ تعالیٰ نے جو ہے یہ زبردست نعمت عطا فرمائی کہ جس جگہ پر نبی پاک صلی اللہ علیہ وسلم کے قدم مبارک سے چلے تھے اس جگہ پر ہم چل رہے ہیں. کہاں یہ میری قسمت کی طواف تیرے گھر کا, کہاں میری قسمت یہ طواف تیرے گھر کا, میں جاگتا ہوں یا رب یا خواب دیکھتا ہوں. اور میری قسمت کہاں یہ طواف حرم, جس جگہ پر چلے تھے نبی کے قدم. تو وہاں شکایت ہرگز نہ کرے, کوئی چیز مہنگی ہے, یہاں یہ ہے, یہاں. ایک بزرگ نے یہ کہہ دیا مدینہ شریف میں کہ یہاں کا دہی کھٹا ہے, ہمارے ہندوستان میں دہی میٹھا ہے. بس رات کو خواب میں زیارت ہوئی, نبی صلی اللہ علیہ وسلم نے سخت ناراضگی کا اظہار فرمایا, فرمایا ہمارے شہر سے نکل جاؤ. بہت روئے مگر کام نہیں بنا. اس سے بہت ڈرنا چاہیے. اللہ تعالیٰ مجھے بھی معاف فرمائے, سب کو معاف فرمائے زبان سے ایسی بات. اسی لیے زبان کو خوب سوچ سمجھ کر استعمال کر, زبان سے ایسی بات نہ کہے جو اللہ اور رسول کے معاملے میں گستاخی بے ادبی شمار. تو شکایت نہیں کرنی چاہیے, کوئی بھی تکلیف آ جائے, کسی سے بھی تکلیف پہنچے, ہمارے حضرت نے وہاں پر بہت ایسی حکایات بیان کی ہیں. فرمایا کہ ایک بزرگ وہاں سے انڈے خریدتے تھے, وہ کالی حبشی عورتیں آتی ہیں بیچاری غریب گاؤں گھر سے, تو وہاں سے وہ انڈے خرید لیتے تھے ان سے ان کی مدد کے لیے. ایک مرتبہ انڈے گندے نکل گئے تو انہوں نے کہا آئندہ نہیں خریدوں گا اس سے. پھر حضور صلی اللہ علیہ وسلم کی ان کو زیارت نصیب ہوئی اور فرمایا کہ یہ غریب عورتیں ہیں دور سے آتی ہیں, ان سے لے لیا کرو. بس عاشقوں کو کیا چاہیے. پھر تو وہ خوب انڈے جگہ جگہ سے خرید کے سب کو تقسیم کر دیتے, خوب انڈے خریدے انہوں نے. یہ عشق و محبت کی باتیں ہیں, اس طرح رہنا چاہیے, کوئی چیز کی شکایت نہ کریں. چلیں
مدینے کی گلیوں میں ہر ایک قدم پر ہم نظر احترام مدینہ. مدینے کی گلیوں میں ہر ایک قدم پر ہم نظر احترام مدینہ. مدینہ 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 بڑا لطف دیتا ہے نام مدینہ. مدینہ 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 بڑا لطف دیتا ہے نام مدینہ.
ہمارے حضرت رحمۃ اللہ علیہ کا ایک رسالہ ہے آداب حرمین شریف ہے, حرمین شریف میں حاضری کے آداب. وہ رسالہ آپ لے کے رکھ لیجیے اپنے گھر میں 30-25 کی تعداد میں, اور ختم ہو جائے تو اور لے لیجیے گا. تو آپ میں سے کوئی جا رہا ہو یا آپ کے جاننے والوں میں سے کوئی جا رہا ہو اس کو یہ رسالہ ضرور پہنچا دیں, اور اگر وہ چاہے 2-4-6 زیادہ لے جائے وہاں راستے میں اپنے گروپ میں لوگوں کو تقسیم کرنا چاہے, یہ بڑی سادگیاں سے مل جائے گا انشاءاللہ.
نگاہوں میں سلطانیت ہے کہ ہوگی جو پائے گا دل میں پیام مدینہ. نگاہوں میں سلطانیت ہے کہ ہوگی جو پائے گا دل میں پیام مدینہ.
حضرت سلطان ابراہیم یہ کھڑی بند تو نہیں ہے بھائی, دیکھو اب میرا کیا قصور ہے, میں بار بار گھڑی دیکھ رہا ہوں, کہہ رہا ہوں وقت میں بہت برکت ہو گئی, کیوں آپ نے اس کو ٹھیک نہیں رکھا گھڑی کو. واہ میری ایسی نحوست سے بند ہو گئی, بتاؤ الزام بھی مجھ پہ لگ گیا کہ ابھی بند ہوئی تمہارے آنے کی وجہ سے. کیا وقت ہوا ہے, میں سمجھ رہا ہوں وقت میں بہت برکت ہے, وہ ابھی تو بہت ٹائم ہے, بتائیے 10:30 بج رہے ہیں. گھڑی کو ٹھیک رکھنا چاہیے نا, مسلمانوں کا شعار ہے یہ, اسلام کا شعار ہے کہ اپنے وقت کو درست رکھو, نمازوں کے اوقات معلوم رہے, وقت کا تعین, ہر چیز اسلام نظم و ضبط سکھاتا ہے, بے ہنگم نظام نہیں ہے, ہر چیز کو درست رہنا چاہیے. اب مجھے دھوکہ ہو رہا ہے, میں نے کہا یا اللہ اب شک ہوا جا کے کہ یا اللہ یہ وہیں سوئی اٹکی ہوئی ہے, کیا چکر ہے, بند ابھی ہوئی ہے, میں دیکھا تھا 9:45 سے 9:45 50 में भी देगा. अब जो देख रहा हूं कि क्या चक्कर है, तो अभी पता नहीं क्या बात कहने वाला था. हाँ, हजरत सुल्तान इब्राहिम बिन अदम रहमतुल्लाह अलैह शाह ख्वारज़्म के सगे नवासे थे, बादशाह के नवासे. बहुत बड़े आलिम भी थे. इतने बड़े आलिम थे कि 500 उलमा इनकी पालकी के पीछे पीछे दौड़ते थे. बहुत बड़े पाये के आलिम हजरत सुल्तान इब्राहिम बिन अदम रहमतुल्लाह अलैह. तो ये भी बादशाह बने. जब बादशाह बने महल में रहते थे, थे तहज्जुद गुजार. एक दिन महल में तहज्जुद पढ़ रहे थे या इबादत कर रहे थे, तो ऊपर की मंजिल में थे, देखा कि कुछ लोग आ गए, अजनबी लोग. पूछा कि भाई तुम लोग यहाँ कैसे आ गए, नीचे पहरेदार भी है, फौज भी है, सब है, ऊपर तुम कैसे आ गए हो, क्या करने आए हो. कहा कि हम अपना ऊंट तलाश कर रहे हैं, ऊंट. उन्होंने कहा कि बादशाह ने कहा कि ये महल की छत पे बाला खाने में ऊंट कहाँ से आ गए, चाहे इतने पहरेदार लगे रहे, ऊंट कहाँ से आ गए, वो भी ऊपर. कैसी अजीब बात कर रहे हो तुम. तो उन्होंने कहा कि जिस तरह तुम्हारी बाला खाने में ऊंट नहीं आ सकता, ऐसे ही जहाँ तुम अल्लाह को पाना चाह रहे हो यहाँ अल्लाह नहीं मिलेगा. बादशाह के हंगामों में, सल्तनत के हंगामों में तुम्हें अल्लाह, तुम्हारा धोखा है नफ्स का कि तुम्हें यहाँ इस तरह अल्लाह मिलेगा. तो बस ऐसी दिल पर चोट पड़ी कि रातों रात उन्होंने फकीरों का भेद बदल दिया. बादशाह का भेद बदल दे तो दसियों लोग पीछे आते, फकीरों का, फकीरों की गुदड़ी पहनी, रातों रात निकल गए महल सल्तनत को छोड़. कि अल्लाह की मोहब्बत जब दिल में घर करती है, बहुत से सलाती हुए घर से बेघर, जो दिल ने किया उनको उनके इश्क ने घर. जब उनका इश्क दिल में घर कर लेता है तो ये सल्तनत सुल्तानियत सब हेज हो जाती है. हाँ, तो रातों रात निकल गए गुदड़ी पहन के जंगल में, गारे नेशापुर, नेशापुर में गार था, वहां जाके अल्लाह को याद करने लगे तन्हाई में. और दरिया भी था वहां. बहुत अच्छे बाद एक वजीर वहां से गुजरा. वजीर जब वहां से गुजरा तो उन्होंने देखा, अरे ये तो हमारा बादशाह है, और ये क्या फकीरों की फटी पुरानी गुदड़ी, गुदड़ी सी रहे थे वो, सो मतलब फटी हुई गुदड़ी. तो दिल में हकारत आई कि कैसा बेवकूफ है बादशाह, इतनी बड़ी बादशाहत, इतनी बड़ी सल्तनत. ये पुराने जमाने की जो सल्तनतें होती थी ना, ये आजकल की फक्कड़ फक्कड़ हुकूमतें नहीं होती थी. कर्जे मांग मांग के गुजारा. उनके पास इतना माल दौलत होता था, इतना सोना होता था, इतने खजाने होते थे कि एक बुजुर्ग ने हमें बताया, नवाब साहब, नवाबों की रेलें, नवाबों की, हिंदुस्तान के जमाने में जब ये मौलिया बादशाह थे उस वक्त इनकी ट्रेनें सोने से भरकर आती थी, ट्रेनें. और ये सब जब ये गदर हुआ हिंदुस्तान में, तो सारे ये गैर कौमें उसको लूट के ले गई खजानों. लेकिन इतना माल नवाबों के पास होता था तो बादशाहों के पास कितना होता हो. ये मामूली सल्तनतें नहीं थी, ख्वारज़्म की, नेशापुर की, और ये जो जिक्र आता है उसके जो मशहूर सल्तनतें हैं ना, समरकंद और बुखारा. तो ये बड़ी बड़ी दौलतें होती थी. वो बादशाह छोड़ के जंगल में गए. उस वजीर को दिल में ख्याल हुआ कि ये कैसा बेवकूफ बादशाह है, इतनी बड़ी बादशाहत को छोड़ के ये यहाँ जंगल में आके पड़ गए. तो इनको कष्ट हो गया, इनको कष्ट हो गया कि इसके दिल में हकारत आ रही है. तो उन्होंने अपनी सुई, लोहे वाली सुई जिससे वो गुदड़ी सी रहे थे, उसको दरिया में फेंक दिया. और फिर मछलियों को हुक्म दिया कि लाओ मेरी सुई, मछलियों. तो ये उनकी करामत थी. मौलाना रूमी इस किस्से को बयान फरमाते हैं, और हमने ये किस्सा अपने शेख हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहिब रहमतुल्लाह अलैह से सुना. हजरत की तो क्या बात थी, हर वक्त हजरत दर्द दिल से और रोते हुए बयान फरमाते थे. तो फरमाया कि सद हजारा माहिये अल्लाह ये, सद हजारा, सद हजार माने एक लाख मछलियां, सौ हजार, सौ हजार कितने होते हैं, एक लाख. सद हजारा माहिये अल्लाह ये, सोजने पर लबे हर माहिये, हर मछली के मुंह में एक सोने की सुई थी. जब उन्होंने हुक्म दिया सुई लाओ मेरी, तो सोने की सुइयां लेके मछलियां हाजिर हो गई. اور وہ چاہ رہی تھی کہ ہم میرے منہ سے یہ بزرگ اللہ والے میرے منہ سے یہ مجلی لے لیں تڑپ رہی چل رہی. تو وزیر نے جب یہ منظر دیکھا تو حیران رہ گیا. پھر انہوں نے ڈانٹ کے کہا کہ میری لوہے والی سوئی لاؤ, کیونکہ سونے کا استعمال چاندی کا استعمال اس امت کے لیے جائز نہیں ہے. عورتیں زیورات پہن سکتی ہیں, یہ مسئلہ یاد رکھو کہ عورتیں سونے چاندی کے زیورات تو استعمال کر سکتی ہیں پہننے کے لیے زیبائش کے لیے, لیکن سونے چاندی کا برتن استعمال کرنا, سونے چاندی کی تشتری کٹورا پانی پینے کا, یہ سب استعمال جائز نہیں ہے. استعمال جائز نہیں ہے, عورتوں کا زیور جائز ہے, اور مرد کے لیے زیور بھی جائز نہیں. سونے کی انگوٹھی پہننا جائز نہیں ہے, چاندی کی انگوٹھی پہننا جائز ہے بشرطے کہ وہ 4.5 ماشے سے کم وزن کی ہو تب جائز ہے, اور وہ بھی کوئی سنت نہیں ہے. تو جب 100,000,000 مچھلیاں سونے کی سوئی منہ میں لے کر حاضر رہیں, انہوں نے فرمایا میری لوہے والی سوئی لاؤ, تب ایک مچھلی وہ لوہے والی ان کی سوئی لا کے دی. تو وزیر یہ سارا منظر دیکھ کر ان کے پیروں میں گر گیا اور کہنے لگا کہ مجھے پتا نہیں تھا کہ آپ نے خشکی کی حکومت چھوڑی تو اللہ تعالیٰ نے آپ کو تری کی حکومت بھی عطا فرمائی, پیروبر پر اب آپ کی حکومت ہو گئی, خشکی کی حکومت بھی آپ کے پاس اور سمندر کی حکومت بھی آپ کو اللہ نے دی. پھر وہ وزیر ان کی خدمت میں صحبت میں بہت عرصے رہا, وہ بھی اللہ والا بن گیا, صاحب نسبت ہو گیا. تو اگر دل میں ہمارے اللہ اور رسول کی محبت جاگزی ہو جائے اور اللہ کی محبت دل میں پیوست ہو جائے تو تمام عالم کی دولت ایج ہو جائے, کرسیاں وزارت کی کرسیوں کی جو دل میں قدر ہے وہ سب گر جائے گی, ایج معلوم ہوگی, سب بادشاہت کی ایج معلوم ہوگی. یہ فرما رہے ہیں. چلیے اب جلدی سے ختم کیجیے, اب یہاں سے چلنا چاہیے.
نگاہوں میں سلطانیت ایج ہوگی جو پائے گا
کھڑکیاں سب بند
میں,
کھڑکیاں چلیے.
نگاہوں میں سلطانیت ایج ہوگی جو پائے گا دل
فرمائے, ہر گناہ سے اللہ حفاظت فرمائے. انشاءاللہ پھر اگلے مہینے یہاں حاضری ہوگی اور جمعے کو ان کے یہاں انشاءاللہ جو بیان ہوتا ہے, بس دعا ہو گئی اللہ تعالیٰ قبول فرمائے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.